नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग हामी यो समयमा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। कृषि प्रधान देश भनिए पनि वर्षेनी ठूलो परिमाणमा कृषि उपजहरूको आयात भइरहेको छ। सामान्य तरकारीको आयात पनि धेरै मात्रामा रहेको पाइएको छ। यसरी कृषि उपजहरूको आयात बढ्दै जाँदा हाम्रा मौलिक बालीहरू भने लोप हुँदै गएका छन्। रासायनिक मल विभिन्न खालका विषादीहरूको प्रयोगबाट हाम्रा मौलिक बालीहरूको उब्जनीमा पनि प्रतिकूलता सृजना भएको छ। यस्तो अवस्थालाई मध्यनजर गर्दै केही मौलिक बालीहरूको संरक्षण अभियान पनि शुरू गरिएको छ। संयुक्त राष्ट्रसंघले सन् 2023 अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रूपमा मनाउने निर्णय गरे अनुरूप नेपालले पनि यसको शुभारम्भ गरेको छ। सँगै नेपाल कृषकहरूका नेपालमा आफ्नै समस्याहरू छन्। कृषि उपजहरूको कम मूल्य, बिक्रीमा समस्या, मलको अभाव आदि समस्याहरूसँग किसानहरू जुधिरहेका छन्। आज हामी यिनै विषयमा कृषि विभागका महानिर्देशक डाक्टर रेवती रमण पौडेलसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। महानिर्देशकज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
हजुर, नमस्कार, धन्यवाद।
हजुर, अब यो कुराकानीको शुरूआत हामी यो कोदो बालीबाटै गरौं। अब एउटा महत्वपूर्ण अभियान शुरू भएको छ। अब खास गरी हेर्दा नेपालमा मात्र पाइने हो कि जस्तो पनि देखिने कोदो बाली बिस्तारै अब यसको खेती कम हुँदै गइरहेको परिप्रेक्ष्यमा संयुक्त राष्ट्रसंघले यो वर्ष सन् 2002 चाहिँ कोदोजन्य बालीको वर्षको रूपमा यसको संरक्षण अभियानलाई अगाडि बढ़ाएको छ। यो सन्दर्भमा यहाँहरूले पनि कार्यक्रम अगाडि बढ़ाउनु भएको छ। जनवरी 1 यो अभियान शुरू भएको छ। यो सन्दर्भमा कोदोको संरक्षणको आवश्यकता किन पर्यो, यसैबाट शुरूआत गरौं न कुराकानीको।
हजुर, धन्यवाद। अब एकदम महत्वपूर्ण कुराहरू ल्याइदिनु भयो है। हाम्रो यो कोदोजन्य बालीहरू हाम्रो नेपालमा परम्परागत रूपमा चाहिँ हामीले खेती गर्दै आइरहेको हो र हिजोको दिनहरूमा पनि यो कोदोलाई चाहिँ कस्तो भने एउटा फुड सेक्युरिटीको हिसाबले खाद्य सुरक्षाको महत्वपूर्ण पाटोको रूपमा चाहिँ यसलाई लिएको थियो। जस्तै अनिकाल हामीले सुन्छौँ नि, अनिकाल हुँदाखेरि कोदोले चाहिँ अनिकालबाट बचाउनको लागि चाहिँ महत्वपूर्ण भूमिका खेलेको भन्ने कुराहरू र अनि अर्को कुराहरू के भने यो लामो समयसम्म पनि भण्डारण गर्न सकिन्छ, यसलाई 10-12 वर्षसम्म पनि भण्डारण गर्न सकिन्छ भन्ने कुराहरू पनि छ। र त्यसपछि अर्को महत्वपूर्ण कुरा चाहिँ के हो भने यसलाई हामीले चाहिँ हिजोका दिनहरूमा अलिकति उपेक्षा पनि गऱ्यौँ, तर यो भनौँ न पोषणको हिसाबले चाहिँ यो बाली चाहिँ एकदमै महत्वपूर्ण अरू धान अथवा चाहिँ मकै यिनीहरू बालीहरूभन्दा पनि धेरै पोषणयुक्त चाहिँ पदार्थहरू यसमा पाइने, यसलाई हामीले सुपर फुड भन्दा पनि हुने किसिमको चाहिँ बाली, त्यो भएर पनि यस्तो महत्वपूर्ण बाली जुन हिजो हामी यसलाई चाहिँ एउटा महत्वपूर्ण खानाको रूपमा हामीले लिएका थियौँ, तर आज हामी खालि चामलमा आधारित रहेर खानेकुराहरू खाने अनि धेरै चामलहरू आयात गर्नुपर्ने स्थिति र हामीसँग भएको आफ्नै खजानालाई हामीले बिर्स्यौँ। त्यस कारण अब यसलाई हामीले चाहिँ सबैमा यसको चाहिँ परिकारहरूलाई विविधीकरण गरेर यसको उत्पादनहरू उत्पादकत्व बढाएर यसको महत्व चाहिँ हामीले चाहिँ जनमानसमा ल्याउनुपर्छ र पुनः यसका यसलाई चाहिँ उपयोगमा ल्याउनुपर्छ भन्ने हिसाबले चाहिँ यो युएनले पनि यसलाई चाहिँ यो अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष भनेर चाहिँ 2023 चाहिँ घोषणा गरिसकेको सन्दर्भमा अनि हामीले पनि यो यसलाई चाहिँ बिस्तारै सुरुवात गरौँ भनेर यो वर्ष हामीले चाहिँ जनवरी 1 चाहिँ यसलाई यो पहिलो ओपनिङ हामीले गरेका छौँ र अब बिस्तारै कोदोजन्य बालीहरूलाई चाहिँ प्रवर्धन गर्नको लागि चाहिँ हाम्रो कृषि विभाग सङ्घ अन्तर्गत र अब प्रदेश स्थानीय तहहरूबाट पनि पहिले पनि हामीले काम गरिरहेका थियौँ, तर अझ विशेष फोकस गरेर चाहिँ यसलाई हामी काम गर्न खोजिरहेछौँ।
अब कोदो बालीलाई प्रवर्धन गर्न अब संयुक्त राष्ट्रसंघले अभियानै शुरू गरेपछि यहाँहरूले पनि अब यसमा सक्रियता लिनुभएको छ। अब संयुक्त राष्ट्रसंघले विशेष गरी यो कोदो बाली प्रति अलिकति चासो दिनुको कारण चाहिँ के, अलि सबैको चासोको विषय पनि
यस्तो छ। अब यो जस्तो अफ्रिकातिर जानुभयो भने कोदो जन्य बालीहरू चाहिँ त्यहाँ जुनेलो कागुनो यिनीहरूको चाहिँ मुख्य खेतीकै रूपमा त्यहाँनिर चाहिँ आउँछ है। र अब नेपालमा पनि अनि इन्डियामा पनि अब अहिले सबभन्दा धेरै खेती हुने ठाउँ चाहिँ हेऱ्यो भने चाहिँ इन्डिया 1 नम्बरमा आउँछ होइन, यो कोदो जन्य बालीको। त्यस्तै नेपाल पनि करिब करिब 13 स्थानमा नेपाल आउने रहेछ र यो हिसाबले पनि र अघि मैले भने अनुसार अब हाम्रो गाउँघरमा कुना कब्जामा जस्तो जहाँ सिँचाइ छैन एकदम पाखाहरूमा पनि अनि एकदम मार्जिनल ल्यान्डमा पनि यो राम्रोसँग हुने, त्यसपछि आएर अब यो यसले मान्छेको खाद्य सुरक्षाको लागि मात्रै होइन यसबाट जुन भनौँ न पराल अथवा नल निस्किन्छ नि त्यो नल गाईबस्तीले पनि अति रुचाउँछन्, गुलियो किसिमको हुन्छ, गाईबस्तीको लागि पनि गाईबस्तीको फुड सेक्युरिटीको लागि पनि फिडको लागि पनि एकदम काम गर्ने। र अब यसमा मैले अघि भने जस्तै खाद्य वस्तुको कुरा गर्नुभयो भने पनि जस्तो आइरन प्रशस्त मात्रामा पाउँछ, फस्फोरस लगायतका अरू तत्त्वहरू पनि पाउँछन्, त्यस कारण पनि अब यो बालीहरू बिस्तारै चाहिँ हराउँदै गइरहेको अवस्था। र अब हाम्रो सबै ठाउँमा धान खेती त हुँदैन, धान नहुने ठाउँमा चाहिँ पनि कोदोहरू लगाएर अनि एक कोदोको विभिन्न परिकारहरू बनाएर अब जस्तो अब कोदोबाट चाहिँ भनौँ न सेलरोटीहरू बनाउने, हलुवाहरू बनाउने, अनि त्यसपछि अरू के अरे के भन्छ विभिन्न परिकारहरू जे जे बनाउन सकिन्छ त्यो परिकारहरू किसानहरूमा चाहिँ त्यसलाई पस्केर त्यसको उपलब्ध मतलब फाइदाहरू यसलाई चाहिँ उजागर गर्न सक्यो भने पक्कै पनि हामीले यसलाई चाहिँ प्रयोग गर्छौँ र हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ भन्ने हिसाबले पनि यसलाई प्रमोट गर्न खोजेको।
अब मुख्य कुरो भनेको कोदो बालीको प्रवर्धन हो र अब यो लोप हुँदै गइरहेको बाली अब गाउँहरू रित्तिँदैछन्, गाउँमा खेती किसान गर्ने मानिसहरू पनि घट्दैछन्, अब व्यावसायिक रूपमा कोदोको खेती गरिहालेको पाइएको पनि छैन, अब जीवन निर्वाहका लागि मानिसहरूले आफ्नो खेतबारीमा कोदो लगाउँछन् र आफूले उपभोग गर्न सकेको उपभोग गर्ने र बाँकी रहेको अब कोदोलाई चाहिँ केही बिक्री गरेर आय आर्जनको स्रोत पनि बनाउने गरेका छन्। अब यो सन्दर्भमा अब कसरी संरक्षण गर्न सकिएला, अब किसानहरूलाई यसतर्फ आकर्षित गर्न यहाँहरूसँग के कस्ता कार्यक्रमहरू छन्?
अब यसमा यस्तो छ, हामीले पहिले पनि यो रैथाने बालीहरू प्रवर्धन गर्ने कार्यक्रमहरू भनेर हामीले ल्याइरहेका थियौँ होइन, यसलाई रैथाने बाली अन्तर्गत अब यो कोदो एउटा मुख्य बाली पर्यो, अरू धेरै बालीहरू छन् र अब यो यसलाई अलिक विशेष फोकस गर्ने सन्दर्भमा हामीले पालिकाहरूलाई सशक्त सङ्घीय सशक्त कार्यक्रमहरू चाहिँ हामीले पठाएका छौँ, जस्तै अब यसको परिकारहरू बनाउने कुराहरू अनि यो कोदोलाई चाहिँ कसरी सजिलै किनभने यो चुट्न र यसलाई चाहिँ कोदोबाट दाना निकाल्न पनि अलिकति समस्या छ, त्यस कारण यो कोदो चुट्ने मेसिनहरू वितरण गर्ने कुराहरू अनि त्यसपछि आएर यसको खरिदका कुराहरू, बिउ वितरणका कुराहरू, यो विभिन्न किसिमका कार्यक्रमहरू हामीले स्थानीय तहलाई विशेष गरेर स्थानीय तहलाई यो कार्यक्रमहरू पठाइरहेको छौँ। र अहिले तपाईँले हेर्नुभयो भने यो मकवानपुर गढी गाउँपालिका मकवानपुरको उसले चाहिँ यो कोदोको न्यूनतम समर्थन मूल्य तोकेर कोदो खरिद गर्ने र त्यसलाई चाहिँ स्टक चाहिँ तयार गरेर जहाँ डिमान्ड हुन्छ त्यहाँ पठाउने किसिमको कार्यक्रमहरू पनि गरिरहेको छ। त्यस्तै पूर्वी रुकुममा पनि त्यो यो कार्यक्रममा चाहिँ एकदमै राम्रोसँग चाहिँ त्यहाँ काम गरेको चाहिँ हामीले पाएका छौँ। त्यस कारण विभिन्न ठाउँहरूमा यसमा कामहरू भइरहेका छन्, उता कर्णालीतिर पनि यसमा चाहिँ कोदो सङ्कलन गर्ने र यसलाई पठाउने कामहरू भइरहेको छ। अब अहिले यसो हेऱ्यो भने के अरे गाउँमा बस्ने जस्तै पूर्वी रुकुम भूमि गाउँपालिकामा पनि यो चाहिँ कोदोलाई चाहिँ प्रबन्धन गर्ने र यो कलेक्सन गर्ने र सहरमा पठाउने कामहरू पनि भइरहेछ। विशेष गरेर गाउँमा बस्ने मान्छेहरूले यो कोदोलाई राम्रोसँग चाहिँ उत्पादन गरेर प्रोसेसिङ गरेर गर्नु भने सहरमा बस्ने मान्छेहरूमा पनि आजकल विभिन्न किसिमका रोगहरू लागिरहेछन् र विभिन्न चाहिँ विविध परिकारहरू खाने बानीहरू पनि भइसकेको छ। त्यस कारण सहरमा बस्ने मान्छेहरूको पैसा हामीले चाहिँ सहर पठाएर गाउँतिर ल्याउन सक्ने पनि सम्भावना छ। त्यस कारण अब यो कामहरू गर्नको लागि हामीले नार्क कृषि अनुसन्धान केन्द्र, कृषि विभाग र कृषि विभाग अन्तर्गतै बाली विकास तथा कृषि जैविक केन्द्र भन्ने छ, त्यहाँ सहसचिवले नै यो कार्यक्रमको हेर्नुहुन्छ र हामीले यो विभिन्न किसिमका कार्यक्रमहरू तर्जुमा गरेर स्थानीय तह र प्रदेशहरूलाई चाहिँ हामीले कार्यक्रमहरू पठाइरहेको छौँ।
भनेको अब स्थानीय तह छ, स्थानीय सरकारका रूपमा अलि अधिकार सम्पन्न पनि छ, बढी अधिकार पनि छ उनीहरूसँग र स्थानीय तहको सक्रियतासँगै अब हाम्रा मौलिक बालीहरूको संरक्षणमा पनि महत्वपूर्ण योगदान चाहिँ हुने देखियो होइन। अब जस्तै यहाँ कोदोको सन्दर्भ उल्लेख गर्नुभयो यहाँले, त्यस्तै अन्य रैथाने बालीहरू छन् हामीसँग जुन लोप हुने अवस्थामा छन्, कतिपय त लोप भइसकेका छन्, यिनीहरूको संरक्षणमा पनि अब स्थानीय तहले चाहिँ महत्वपूर्ण भूमिका खेल्न सक्ने भयो होइन।
हजुर, अब यस्तो छ, कृषिको काम हुने त स्थानीय तहमै हो हेर्नु है, खालि उहाँहरूलाई अलिकति जनशक्ति अनि ब्याक के अरे भनौँ न त्यसको क्षमता विकास गर्ने कुराहरू अनि कार्यक्रमहरू चाहिँ डिजाइन गरेर के कस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ त्यो कार्यक्रमहरू हामीले यहाँबाट चाहिँ पठाउने बजेटहरू सुनिश्चित गरिदिने र उहाँहरूलाई चाहिँ समय समयमा तालिमहरू दिइदिने यी सबै कामहरू चाहिँ जुन हामी यहाँ सङ्घमा भनौँ न बसेर कामहरू गरिरहेका छौँ हाम्रो उद्देश्य चाहिँ त्यही नै हुन्छ हामीले उहाँहरूलाई चाहिँ सहयोग गर्ने र आवश्यक परेको बेलामा चाहिँ हामी आफै गएर पनि उहाँहरूको क्षमता विकास गरिदिने अथवा यहाँ बोलाएर क्षमता विकास गर्ने यी सबै कामहरू चाहिँ हामीले गरिरहेका छौँ।
हजुर, रेडियो नेपालबाट अन्तर सम्वाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तर सम्वादमा हामीले संयुक्त राष्ट्रसंघले आह्वान गरे अनुरूप सन् 2023 अर्थात् यो वर्षलाई कोदोजन्य बाली वर्षका रूपमा मनाउने निर्णय गरिएको छ र यो निर्णयसँगै नेपालले पनि यसमा आफ्नो सहभागिता जनाएको छ र यो अनुसारको कार्यक्रम अगाडि बढ़ाएको छ। यो सन्दर्भ लगायतका सन्दर्भमा हामीले अहिले कृषि विभागका महानिर्देशक डाक्टर रेवती रमण पौडेलसँग कुराकानी गरिरहेका छौं। अब महानिर्देशकज्यू, जुन खालको रैथानी बाली मा पर्ने कोदोको यो कुराकानी सँगै अन्य हाम्रा रैथाने बालीहरू चाहिँ लोप भइसकेका छन्, कतिपय चाहिँ लोप हुने अवस्थामा छन्, यसको कारण चाहिँ के देख्नुहुन्छ यहाँ?
अब यस्तो छ कि अहिले यो आधुनिकता सँगसँगै यो चाउचाउ लगायत जुन प्याक फुडहरूको प्रचलन बढी आयो अनि गाउँमा चाहिँ अब खेती गर्ने भन्दा पनि अब हाम्रो अहिलेको हेर्दाखेरि हरेक गाउँबाट मान्छेहरू बाहिर काम गर्न गइरहेका छन् विदेशतिर, होइन अरबतिर काम गर्न गइरहेका छन्। त्यही उनीहरूले पठाएको पैसाले अब खेती नगरिकन चाहिँ खाने अथवा बसेर खाने किसिमको चाहिँ प्रचलन पनि हाम्रो आइरहेको छ। विशेष गरेर त यो आधुनिक चाहिँ खानेकुराहरू जुन प्याक फुडहरू हो यसमा हाम्रो चाहिँ बढी गयो। यसमा जिब्रुमा मात्रै स्वाद छ तर स्वास्थ्यलाई पेटलाई हानि गर्ने किसिमका हाम्रो चाहिँ समग्र हाम्रो चाहिँ पोषण चाहिँलाई चाहिँ असर गर्ने किसिमका खानेकुराहरू छन्। अब यो विषयलाई पनि हामीले उजागर गरेर ए हाम्रा रैथाने उत्पादनहरू धेरै चाहिँ पोषणको हिसाबले अनि स्वास्थ्यको हिसाबले र हरेक हिसाबले चाहिँ यो राम्रो छ, स्थानीय उत्पादन हो, यसले आदमी खाद्य सुरक्षामा पनि सेवा पुर्याउँछ, आयात प्रतिस्थापन गर्नलाई पनि सहयोग पुर्याउँछ भन्ने हिसाबले चाहिँ अब हामी सबै जनमानसमा हामी जानु आवश्यक छ। विशेष गरेर त के भने अब हुम्लातिर अथवा चाहिँ दुर्गम ठाउँको मान्छेहरू तिमीहरू भात खाने सुगममा बसेर हामी चाहिँ यस्तो कोदो खानुपर्ने भन्ने किसिमको एउटा मानसिकता चाहिँ छ। अब यसलाई चाहिँ हामीले यो कोदो र कोदोजन्य बालीहरू अथवा अरू रैथाने बालीहरू जस्तो चिनो कागुज्नु अथवा चाहिँ भनौँ न यही धानहरूमा पनि विभिन्न चाहिँ एकदमै स्थानीय राम्रा किसिमका चाहिँ चामलहरू दिने किसिमको धानहरू छन् यी सबै बालीहरू मा हामीले चाहिँ अलि यसका महत्त्वहरू बाहिर लिएर आउन सक्यो भने पक्कै पनि स्थानीय मान्छेहरूमा पनि यही यो त राम्रो चिज रहेछ है। र अनि अर्को कुरो सहरमा बस्ने मान्छेले यसलाई यसको डिमान्ड क्रिएट गराउन सकियो भने ए सहरमा पनि यसको खाने रहेछ भने त हामीले पनि खानुपर्छ भन्ने किसिम कुराहरू पनि यसमा आउँछ। र अब अहिले आएर हामीले हेऱ्यौँ भने यो 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 स्थानीय चाहिँ उत्पादनलाई हामीले अलिकति प्रवर्धन नगरेको कारणले गर्दा आयात पनि भइरहेको अहिले देखिन्छ। करिब करिब हाम्रो चाहिँ डेटा हेऱ्यौँ भने 20,000 मेट्रिक टन जति यो कोदो चाहिँ हामीले चाहिँ आयात कोदो जाने बालीहरू चाहिँ आयात गरेको पनि अहिले हाम्रो आँकडाबाट देखिएको छ। त्यसकारण हामीले यो प्रयोग गर्नकै लागि आयात भएको र यो त्यो कारणले गर्दाखेरि पनि हामीले अब यो आयात पनि घटाउनुपर्छ र स्थानीय स्तरमै यसलाई उपभोग गर्ने अथवा अरू के परिकारहरू बनाउन सकिन्छ, कहाँ कहाँ प्रयोग गर्न सकिन्छ। हुन त यो लुम्बिनी प्रदेशले यसलाई मैले सुने अनुसार यसको स्थानीय रक्सीलाई चाहिँ ब्रान्डिङ गरेर बाहिर एक्सपोर्ट गर्ने भन्ने किसिमको कार्यक्रमहरू पनि ल्याइरहेका छन्। यो यसको हामीले चाहिँ अलिकति महत्त्वहरूलाई चाहिँ हामीले उजागर गर्नु नै अहिलेको आवश्यकता हामीले देखिरहेको छौँ।
अब त्यसो त हाम्रा प्रवृत्तिहरू पनि यी बालीहरू लोप हुने खालका नै देखिन्छन्। अब जस्तै कर्णालीमा वर्षेनी खाद्यान्न अभाव भयो भन्ने समाचारहरू आइरहन्छन्। अब त्यहाँ अब कोदो लगायतका थुप्रै त्यहाँका स्थानीय मौलिक खाद्य बालीहरूको उब्जनी त्यतिकै हुन्छ, आलु लगायतका सँगै। अब चामलको अभाव हुने बित्तिकै त्यहाँ चाहिँ खाद्यान्न अभाव भयो भनेर समाचारहरू आइरहेका छन्, खास त्यहाँ चामलको अभाव थियो भन्ने कुराहरू पनि भन्ने गरिन्छ। अब यो सन्दर्भमा अब हाम्रा मौलिक जुन खालका उत्पादनहरू छन्, अब चामल लगायतका भनौँ न, अब जुन ठाउँमा जे उत्पादन हुन्छ तिनीहरूलाई चाहिँ हाम्रो दैनिक जीवनमा चाहिँ एउटा खाद्य परिकारका रूपमा दैनिक प्रयोग गर्ने वातावरण बनाउन अब के कसरी अगाडि बढ्न सकिन्छ, अब यसमा कसको भूमिका हुन्छ, अब स्थानीय नागरिकहरूको भूमिका त हुने नै भयो, सँगै अब यसको महत्व दर्शाउने लगायतका अन्य भनौँ न यो यस सम्बन्धी शिक्षा दिने कसको भूमिका हुन सक्छ अब यसमा चाहिँ
विशेष गरेर के छ भने अब जस्तो स्थानीय उत्पादनलाई हामीले पहिलो कुरो त खानामा चाहिँ हाम्रो जस्तै अब विभिन्न मिटिङहरू गर्छौँ, सरकारी मिटिङहरू यिनीहरू गर्छौँ भने यो स्थानीय रैथाने खाद्यलाई प्रमोट गर्ने, जस्तो अब स्कुलमा पनि खाजा दिवा खाजाहरू हुन्छ, त्यो दिवा खाजामा पनि हामीले चाहिँ चियाको स्थानीय उत्पादनलाई नै प्रवर्धन गर्छ, कसरी हुन्छ त्यो कुराहरू चाहिँ हामीले चाहिँ गर्नुपर्ने हुन्छ। र अर्को कुरा चाहिँ जस्तो अब यिनीहरूको सङ्कलन भण्डारण ढुवानी गर्ने ब्रान्डिङ गर्ने बाहिर पनि एक्सपोर्ट गर्न सकिन्छ, अब यही सहरमा बस्ने मान्छेहरूले पनि यसलाई प्रशस्त मात्रामा चाहिँ माग गरिरहेका छन्, ठिकै छ, त्यो उहाँहरूले चाहिँ अब यो कोदो नै खान त्यति मन पराउनुहुन्न भने पनि त्यो उहाँले उत्पादन गरेको कोदोलाई सहरमा बस्ने मान्छेहरूले खाइरहेका छन् त, त्यस कारण सहरमा चाहिँ पठाएर पनि त्यसको चाहिँ हामीले आम्दानी बढाउन सकिन्छ र त्यसबाट उहाँलाई इच्छा भएका चिजहरू खान पनि सक्नुहुन्छ। र विशेष गरेर मैले देखिरहेको अहिले के हो भने यसलाई चाहिँ प्रमोट गर्नको लागि पहिलो कुरो त सरकारी स्तरबाट नै गाउँघरमा जति पनि कार्यक्रमहरू हुन्छन् त्यहाँ रहिसाने खाजाहरूलाई प्रमोट गर्ने, दिवा खाजामा यसलाई लैजाने, त्यसपछि आएर अब एनजिओ आइएनजिओहरूले पनि यसमा कामहरू गरिरहनु भएको छ, उहाँहरूले पनि अब यसका चाहिँ यो न्युट्रिसन यसको के भ्यालु छ त्यसको उजागर गर्ने, जस्तै अब यो कोदोबाटै पनि 20-25 किसिमका चाहिँ परिकारहरू बनाउन सकिन्छ, ती परिकारहरूलाई चाहिँ हामीले चाहिँ पस्किने चाहिँ होटलहरूमा यिनीहरूमा अब स्थानीय तहले पनि यस्तो परिकार यसको यस्ता रैथाने बालीहरूको परिकार बनाएर यदि चाहिँ होटलहरूमा चाहिँ यसको मेन्युहरू तयार गर्छ भने उनीहरूलाई पनि हामी चाहिँ स्थानीय तहबाट अथवा हाम्रो तर्फबाट पनि परेश राई सङ्घको तर्फबाट पनि प्रमोट गर्ने यस्ता कार्यक्रमहरू चाहिँ हामीले लिएर आउनुपर्छ जस्तो लाग्छ मलाई। र अब यो पोस्टर पम्पलेट प्रचार प्रसारका सामग्रीहरू तयार गर्ने कुराहरू बुकलेटहरू अनि अब यो रेडियो टेलिभिजन अब मिडियाको पनि एकदम यसमा महत्त्वपूर्ण भूमिका हुन्छ, किनभने मिडिया भनेकै यो भित्र रहेका कतिपय कुराहरूलाई बाहिर ल्याइदिने त्यस्तो आँखा पनि भनेर भन्छौँ हामी, त्यस कारण पनि मिडियाले पनि एकदम महत्त्वपूर्ण भूमिका खेल्न सक्यो भने मलाई जहाँसम्म लाग्छ यसको चाहिँ महत्त्व पहिलो कुरो त महत्त्व थाहा पाउनु पऱ्यो, महत्त्व उजागर हुन्छ र सबैले यसको डिमान्ड क्रिएट भएर यसलाई प्रयोग गर्न थाल्यो भने चाहिँ पक्कै पनि यो बालीको चाहिँ प्रवर्धन हुन्छ होला जस्तो लाग्छ।
अब हामीले यति कुराहरू गरिरहँदा अब मौलिक बालीहरूको चाहिँ अलि उत्पादन प्रतिकूलता छ, अहिले माटो चाहिँ त्यो मौलिक बाली अनुकूल भएन, उब्जनी चाहिँ अनुकूल भएन भन्ने किसानहरूको गुनासो पनि आउने गरेको छ र त्यसबाट चाहिँ डाइभर्ट भएर उनीहरूले चाहिँ आयातित बिउहरू लगाएर उत्पादन बढाइरहेको अवस्था पनि छ। यो सन्दर्भमा अब आयातित बिउहरू ल्याएर यहाँ खेती गरिरहँदा यो मौलिक बिउको चाहिँ मौलिक बिउहरू चाहिँ हराउने जोखिम पनि त्यत्तिकै बढेको छ, कति त हराइरहेका छन्। अब यो सन्दर्भमा यसको जगेर्नाका लागि चाहिँ अब कसरी अगाडि बढ्न सकिन्छ, अब नयाँ बिउहरू आइरहेका छन्, धेरै फल लाग्ने बिउहरू छन् विदेशबाट आइरहेका छन्, अब यो चुनौती पनि देखिन्छ संरक्षणको।
हजुर, अब यसमा यस्तो छ, हामीले यो यही रैथाने बाली कार्यक्रम अन्तर्गतै हामीले चाहिँ सामुदायिक बिउ बैङ्क भनेर हामीले चाहिँ गाउँ गाउँमा यो स्थापना गरेका छौँ। यो सामुदायिक बिउ बैङ्क भनेको कस्तो भने गाउँलेहरूले नै समुदायले नै त्यहाँका रैथाने बालीहरूको बिउ जगेर्ना गर्ने अनि त्यसलाई प्रवर्धन गर्ने अथवा भनौँ न त्यसलाई चाहिँ बढाउने र अनि त्यसपछि त्यो बिउहरू बिक्री गर्ने र वितरण गर्ने यो सब कामहरू चाहिँ हामीले यसमा गरिरहेका छौँ। त्यस कारण यो कम्युनिटी सिड ब्याङ्कलाई हामीले प्रमोट गर्नुपर्छ गाउँ गाउँमा, त्यो गर्न सकियो भने अहिले तपाईँले भने जस्तै यो बिउको समस्या पनि छ, किनभने कतिपय ठाउँमा लोप पनि हुन लागिसक्यो, जगेर्ना पनि गर्नुपर्ने अवस्था छ। जस्तै म आफैले पनि म मुस्ताङमा बसेर काम गर्दाखेरि त्यहाँ चाहिँ कालो उवा चाहिँ नष्ट भइसकेको रहेछ, त्यो नष्ट भइसके मतलब लोप हुन लागिसकेको कालो उवालाई खोजेर ल्याएर अनि त्यसलाई मल्टिप्लाई गरेर गाउँ गाउँमा मुस्ताङका किसान किसानहरूलाई वितरण गरिएको थियो। त्यस कारण यस्ता कार्यक्रमहरू पालिकाले पनि अब यदि त्यो बाली लोप हुन लाग्छ भने फ्रीमा त्यो बालीहरूलाई लगाऊ यो चाहिँ जगेर्ना पनि गर भनेर चाहिँ वितरण पनि गर्नुपर्ने हुन्छ। विशेष गरेर अब अहिलेको सन्दर्भमा हेर्दाखेरि तपाईँले भन्नुभयो माटो बिग्रिसकेको भन्नुभयो, बरु बाहिरबाट आयातित बालीको लागि धेरै मलहरू चाहिने, रासायनिक मल, अरू किसिमका चाहिँ खाद्य तत्त्वहरू अनि हर्मनहरू त्यस्तो चिजहरू विषादीहरू चाहिन्छ, तर यो रैथाने बालीहरू जुन आफै यहीँको हावापानीमा वर्षौँदेखि यहीँको चाहिँ एकदम विषम हावापानी खपेर तयार भएका हुनाले यिनीहरूलाई चाहिँ हाम्रो माटो चाहिँ बरु यिनीहरूको यो रैथाने बालीहरूको अनुकूल भएको हुनाले पनि बरु बिउ तपाईँले भने जस्तै बिउ चाहिँ समयमा उपलब्ध हुने र त्यो चाहिँ उत्पादन भएको चिज खरिद गरिदिने व्यवस्थापन हामीले गर्न सक्यौँ भने पक्कै पनि यसलाई पुनः हामी प्रवर्धन गरेर चाहिँ गाउँ गाउँमा चाहिँ यसलाई फैलाउन सक्ने अवस्था रहन्छ।
अब ढिलै भए पनि मौलिक यो बालीहरूको संरक्षणमा सरकार जुटेको छ, विभिन्न सम्बद्ध पक्ष जुटेको छ, अब कोदो लगायतका अन्य जुन खालका लोप भइसकेका बालीहरू छ यी यसको संरक्षण गरेमा पनि एउटा कृषि क्षेत्रमा ठूलो उपलब्धि हुन सक्छ। अब यो सँगै किसानहरूले ठूलो दुःख गरेर मेहनत गरेर खेती किसान गर्छन्, खेतीमा लाग्छन्, तर उनीहरूले उब्जनी पनि समस्या एउटा छँदैछ, सँगै उब्जनी भइहाले पनि बजार त्यतिकै चुनौतीपूर्ण छ। अब बाहिर हाम्रा छिमेकी देश भारतबाट धेरै कृषि उपजहरू आउँछन् र त्यो कृषि उपजसँग नेपाली कृषि उपजले अलि भनौं न एउटा जुन खालको कम्पिटिसन प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, त्यो प्रतिस्पर्धा गर्न गाह्रो हुने अवस्था छ। उनीहरूले सस्तोमा उताबाट आएका सामानहरू उपजहरू सस्तोमा पाइन्छ, यहाँको उत्पादित उपजहरू केही महँगो पनि पर्न सक्छ। यो सन्दर्भमा अब बजारको व्यवस्था, किसानहरूको समस्याहरूलाई अब योसँग जोडेर हेर्दा कसरी हेर्न सकिन्छ रिसा?
यस्तो छ, अब हाम्रो यहीँ काठमाडौँमा पनि हाम्रो यो टोखातिर एकजना हाम्रो उहाँहरूले चाहिँ सुरु गरिसक्नु भएको छ, त्यहाँको सहरको रैथाने उत्पादनलाई बजारसम्म ल्याएर त्यसलाई चाहिँ बजारमा एउटा आउटलेटको रूपमा चाहिँ राखेर अगाडि बढ्ने कुराहरू। अब मुख्य कुरो के हो भने हाम्रो उत्पादन प्रतिस्पर्धी हुन सकिरहेको छैन, अघि तपाईँले भने जस्तै अब अनुदानका कुराहरू गर्यो भने इन्डियामा अथवा अरू देशहरूमा चाहिँ अब कृषि क्षेत्रलाई चाहिँ कृषि भनेको एउटा संरक्षित संरक्षण गर्ने क्षेत्र हो, यो चाहिँ अब हामीले बुझ्नु आवश्यक छ। यो किसान कृषि आफैमा प्रतिस्पर्धी त हुनुपर्छ, तर पनि सरकारले पनि यसलाई संरक्षण गर्नुपर्छ प्रतिस्पर्धी बनाउनको लागि, होइन? त्यो भएको हुनाले अब हामीले मुख्य कुरो के हो भने यसलाई अघि केही सन्दर्भमा कुरा गर्दाखेरि उत्पादन भएको चिजहरू उत्पादन गर्नलाई चाहिँ त्यहाँनिर वातावरण चाहिँ सहज हुनु पर्यो, हामीले चाहिँ त्यो वातावरण तयार गरिदिनु पर्यो र उत्पादन भइसकेपछि त्यसलाई चाहिँ उहाँहरूले चाहिँ मूल्य पाउने सुनिश्चित हुने चाहिँ कुराहरू भइदियो भने पक्कै पनि अब किसानहरूले यसलाई प्रवर्धन गर्नुहुन्छ र त्यसको लागि चाहिँ के भने सहरहरूमा चाहिँ यसका आउटलेटहरू हुनु पर्यो कि र त्यसको परिकारहरू बनाएर गर्ने अथवा चाहिँ त्यहाँ कलेक्सन गरिदिने यी सबै कामहरू चाहिँ हुनु पर्यो। यसको लागि अब स्थानीय तह, प्रदेश र चाहिँ सङ्घ, यो तिनै तहका सरकारहरू मिलेर यसमा हामीले चाहिँ काम गर्नु आवश्यक छ र जसले चाहिँ जुन स्थानीय तहले यसमा अलिकति चासो दिनुहुन्छ, कार्यक्रमहरू बनाउनको लागि बजेटहरू चाहिँ माग गर्नुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले चाहिँ बजेट उपलब्ध गराउनुपर्छ भन्ने मलाई लाग्छ।
अब अन्त्यमा यो अनुदानको प्रसङ्ग पनि छ, कृषि क्षेत्रमा सरकारले ठूलो अनुदान पनि दिएको छ तर सम्बन्धित क्षेत्रमा सम्बन्धित व्यक्तिहरूले चाहिँ यो अनुदान पाउन नसकिरहेको गुनासो पनि गर्ने गरेका छन्।
हजुर, होइन यस्तो छ, अनुदान ठूलो अनुदान दिएको त म भन्दिनँ, त्यो अब अनुदानको कार्यक्रमहरू चाहिँ छन्, किनभने अब सबै किसानै छन्, अब जसलाई हेरे पनि जसको मुख हेरे पनि ऊ खेती नै गर्ने हो, होइन? कारण यो अनुदानलाई चाहिँ म त के भन्छु भने अनुदानको एउटा निश्चित क्राइटेरिया बनाएर त्यो अनुदान माग गर्ने मान्छेले त्यो क्राइटेरिया पुरा गर्छ भने सबैलाई अनुदान दिनुपर्छ। अब अहिले त हाम्रो कस्तो छ भने 100 जनालाई अनुदान दिन लायक छन्, अब हामीले भनौँ न 10 जनालाई चाहिँ बढीमा 5 जना 10 जनालाई चाहिँ अनुदान दिन सक्ने हामीसँग बजेट छ, भनेपछि 90 जना मान्छे त अनुदान हुँदा बाहिर परेपछि त्यसै पनि गुनासो त आइहाल्छ त, त्यो भएको चाहिँ त्यो हो, होइन? अब 1-2 जना मान्छे त्यस्तो पर्यो होला, त्यो अब त्यसैलाई मात्रै हामीले हाइलाइट गर्नु हुँदैन,
हस् महानिर्देशकज्यू, आजका लागि हामीसँग निर्धारित समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद।
हस्, मेरो तर्फबाट पनि धेरै धन्यवाद। कोदो जन्य बाली वर्षको उपलक्ष्यमा केही कुराहरू राख्ने अवसर
हजुर, आजको अन्तर्संवादमा हामीले कोदोजन्य बाली वर्ष सन् 2023 मनाइरहँदा नेपालमा यसको सान्दर्भिकता, नेपालमा संरक्षणका लागि थालिएका प्रयासहरू सँगै यो लगायत मौलिक हाम्रा मौलिक बालीको संरक्षणमा भएका प्रयासहरू लगायतका सन्दर्भमा कृषि विभागका महानिर्देशक डाक्टर रेवती रमण पौडेलसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।